उसके बाद फिर आप नोट कर रहे हैं मुस्तकिल के पारे का, जहाँ से ततीमा शुरू होता है ना, वहाँ इब्राहिम अलैहिस्सलाम का तस्कर आ जाता है। यानी अल्लाह ताला आपको मुझे उठने से पहले इस बात की दावत दे देते हैं कि तुम इब्राहिम अलैहिस्सलाम को रोल मॉडल बनाओ। तो आयत 125 से 26 में बेहतरीन रविश मिल्लत इब्राहिमी की पैरवी है। वमन अहसनु दीनन, कितना खूबसूरत अंदाज है कि देखो एतबारे दीन, यानी दीन के एतबार से इससे अच्छा और कौन हो सकता है जो अपने आप को अल्लाह के ताबे कर दे और वो हो भी नेक, साथ ही यकसुई वाले इब्राहिम के दीन की पैरवी भी कर रहा हो। और इब्राहिम अलैहिस्सलाम कौन थे? वत्तखज़ल्लाहु इब्राहिम खलीला, कि अल्लाह ने इब्राहिम अलैहिस्सलाम को अपना दोस्त बना दिया। अब इस आयत में बेहतरीन दीनदारी के तीन रुकन हैं। यानी इफ़ यू वॉन्ट टू बी अ दीनदार पर्सन तो क्या करेंगे आप और मैं? नंबर एक, अल्लाह के आगे सर तस्लीम खम कर दें, सबमिट टू अल्लाह सुबहाना ताला। फिर नेक किरदारी, यानी अपना करेक्टर स्ट्रॉन्ग कीजिए। और तीसरा, सुन्नत इब्राहिमी की तबाह कर लीजिए। अल्लाह मुझे, आपको, हमारी नस्लों को इसकी तौफीक अता फरमाए। फिर इसमें 127, 128, यानी पारे का एंड है, जिसमें औरतों और यतीमों के हकूक़ की तरफ दोबारा ले जाया जा रहा है। आप देख रहे हैं कि सूरत निसा का बिल्कुल शुरू भी यतीम और बेवाओं के हकूक़ से और ख़वातीन से मुतल्लिक था, और अब आगे बढ़ते हुए देख रहे हैं वह यस्तफ़तूना का फिन निसा। क्या पता चला कि औरतें, बच्चे और यतीम किसी भी माशरे के वो अफराद होते हैं जिनके हकूक़ की पासदारी दूसरे अफराद से ज़्यादा अहम होती है। तो लिहाजा जिस माशरे में कमज़ोर लोगों को हकूक़ दिए जाते हैं, अल्लाह ताला उन माशरों में अमन और चैन रखते हैं। फिर इसमें आयत 129 से 130 में बीवियों के दरमियान अदल की बात है। अरब माशरे में एक से ज़्यादा शादियाँ होती थीं, आज भी किसी भी हालात में ऐसा हो जाए तो मर्द के लिए दूसरी शादी करने में कोई कबाहत नहीं, लेकिन जो उसके सर पे एक तलवार लटकी जाती है वो क्या है? दोनों पे अदल करना। आज के दौर में एक शरीफ मर्द एक बीवी को खुश नहीं कर पा रहा, दो की सूरत में तो वो हर वक्त गिल्ट का शिकार होगा। तो इस आयत का नंबर नोट कर लीजिए, अगर कभी दूसरी शादी का इरादा हो तो पहले इस बात को जहन में रखना है कि हमने अदल और इंसाफ करना है। और इसी तरह से अदल और इंसाफ अमली किरदार से मरबूत है, कल भी रुझाना से नहीं। आपको एक बीवी ज़्यादा अच्छी लगती है, अब आप कह रहे हैं कि बस मैं इसी के साथ रहूँगा, दूसरी बेचारी आपका इंतज़ार करती जा रही है, और इसका ऑपोजिट भी हो सकता है। तो क्या पता चला कि अदल की शर्त बहुत कड़ी है और मजबूत किरदार वाले मर्द ही ये काम कर पाते हैं। फिर कभी कभी शौहर बीवी के बीच में नहीं बनती, अब क्या किया जाए? वहीं यतफर्रका युग्निल्लाहु कुल्ल मिन साती, अगर मियाँ बीवी में जुदाई हो जाए तो अल्लाह ताला हर एक को, यानी दोनों को, अपनी वुस्सत के एतबार से बेनियाज कर देगा। और अल्लाह ताला वुस्सत वाला और हिकमत वाला है, यानी बेजोड़ शादियाँ जब हो जाएँ तो उसको भी तुड़वा दो। आप देखिए कि बिजली का तार लगाते वक्त अगर गलत तार लग जाए तो झटका आएगा और एकदम चीज़ ख़राब हो जाएगी, कहीं शादियाँ बेजोड़ हो जाती हैं। लिहाजा अगर ऐसा कोई मामला है तो फिर अल्लाह पे नज़रें लगाकर उनको अलग कर दो। फिर आयत 131 से 32 में अल्लाह का तकवा इख्तियार ना करना, ये भी कुफर है। लफ्ज़ कुफर के साथ हमारे जहन में एक बड़ा रस्मी कलामी गैर मुस्लिम या काफिर आता है, हालांकि कुफर का मानी है नाशुक्री, बात ना मानना। तो अब अल्लाह ताला वलिल्लाहि मा फिस समावात से बात करके तीन दफ़ा इन आयात में अपने इख्तियार को और अपनी मलकियत को जाहिर करते हैं। क्या पता चला कि अल्लाह के इख्तियार में है चूँकि आसमान और ज़मीन की सारी चीज़ें, और वही काम बनाता है। और यशा युसहिब को मैं यूहन्नास, अगर इसे मंजूर होता है लोगों को तुम सबको ले जाए और दूसरों को ले आए, अल्लाह ताला इस पर पूरी कुदरत रखता है। आप देखिए जलजले का एक झटका लोगों को ज़मीन के ऊपर की बजाय ज़मीन के अंदर कर देता है, तो डराया जा रहा है कि तुम अल्लाह की मजबूरी नहीं हो। फिर इस तरह 134 से क्या पता चला? तय कर लो कि दुनिया के तलबगार बनते हो या आखरत के हो। मन का नुरीदु सवाबद दुनिया फ़ाइंदल्लाह सवाबुद दुनिया, और सिर्फ दुनिया का नहीं बल्कि सवाबुद दुनिया वल आखिरा वकान अल्लाहु समीयन बसीरा। क्या पता चला कि जब अल्लाह ही दुनिया और आखरत दोनों का सवाब अता फरमाने वाला है तो फिर इससे एक ही चीज़ तलब क्यों की जाए? क्यों नहीं कहते रब्बना आतिना फिद दुनिया हसना व फिल आखिरती हसना? हाँ, तो इंसान को अल्लाह से ही दोनों जहान की दौलत लेनी है, और अल्लाह ताला आप सबको भी दुनिया और आखिरत की बेहतरीन भलाइयां अता फरमाए। پھر آیت 136 میں مضمون کیا ہے کہ مسلمانوں دل سے ایمان لاؤ. یہاں اصل میں دیکھیے بہت ہی یونیک سی آیت ہے, یا ایھا الذین آمنوا آمنوا باللہ. یہ کیا بات ہوئی, اے ایمان والو ایمان لاؤ اللہ پر. یہ ایسے جیسے کوئی کہے وہ سونے والو سو جاؤ, او کھانے والو کھاؤ. تو یہاں علماء کہتے ہیں کہ بے شعوری سے کلمہ پڑھ لینا, اس کو شعور میں بدلو. یعنی تم بالکل لاشعوری طور پہ جو مسلمان ہو اس کو شعور کے ساتھ لے کر آؤ. یعنی مسلمان کو پتہ ہونا چاہیے کہ مسلمان کہنے اور کہلانے کا مطلب کیا ہوتا ہے, اور اس کے بعد عدل کے علم بردار بن کر کھڑے ہو جاؤ. امت مسلمہ اس دنیا میں عدل کو قائم کرنے کے لیے آئی تھی, اس لیے فرما دیا کونوا قوامین بالقسط. یعنی مسلمان کی زندگی میں کہیں بھی ظلم اور ایک طرف جھک جانا نہیں ہوگا. اور آیت 136 آپ کو کیا بتاتی ہے کہ ایمان کے بعد ایمان کے تقاضے پورے کرنا ضروری ہے. آپ دیکھیں ڈاکٹر بننے کے بعد پریکٹس کی جاتی ہے نا, نکاح کے بول بولنے کے بعد دونوں فریقین ایک دوسرے سے متعلق اپنی ذمہ داریاں ادا کرتے ہیں. تو جب ہم کہتے ہیں نا کہ اشہد اللہ الہ الا اللہ, تو اس کا بھی یہی مطلب ہوتا ہے کہ ہم اللہ تعالیٰ سے دعا کر رہے ہوتے ہیں کہ اللہ تعالیٰ ہمیں توفیق دے کہ ہم تیرے رب ہونے کو مانیں اور تیری باتوں کو مان سکیں. پھر اس کے بعد ایمان اور کفر کے درمیان ایک باطنی کشمکش ہوتی ہے, یہ تھی اور ہے اور رہے گی. اس کا ذکر آیت 137 سے 138 میں. یہ ایسا شروع کا دور بھی ہوتا ہے جب لوگ نئے نئے ایمان پہ آتے ہیں, آمنو ثم کفرو, ثم آمنو ثم کفرو. یہ ایسے ہی ٹھنڈا کرو پھر گرم کرو, ٹھنڈا کرو پھر گرم کرو, خرابی ہوگی. آپ فریزر سے گوشت نکال لیں تھاؤ کر دیں, جب پگھل جائے پھر فریزر میں رکھ دیں, پھر گرم کریں پھر ٹھنڈا کریں, آئس کریم نکالیں میلٹ ہوگی پھر فریزر میں رکھیں خراب ہو جائے گی. تو بار بار کفر کی طرف بھاگنا دوڑنا یہ دل میں نفاق اور بیماری ڈال دیتا ہے. پھر آیت 139 میں کفار سے دلی دوستی رکھنا منع کیا گیا, اسی سے نفاق شروع ہوتا ہے. کیا پتہ چلا کہ قرآن کفار کو دوست بنانے کو ایمان کے منافی قرار دیتا ہے, جبکہ دوستی میں برابری کا تصور ہوتا ہے. لیکن لوگ کفار کا غلام بننے میں کوئی آر محسوس نہیں کرتے, یعنی بری رسمیں, ان کے طور طریقے, ان کے کھانے پینے بولنے چالنے سے رکو, ورنہ تمہارے اپنے دل میں نفاق آنے لگے گا. پھر آیت 140 میں شاعر دین کی توہین مت برداشت کرو. آج آپ دیکھیے فیس منع, ہمارے مسلمانوں میں فنکشنز ایسے ہونے لگے جہاں اللہ کی نافرمانی ہو رہی ہے, شادیوں, خوشیوں, ولیموں, پارٹیز, دعوتوں کے نام پہ غیر اسلامی چیزیں ہوتی ہیں. تو اللہ نے آپ کو مجھے بڑا خوبصورت طریقہ دیا کہ اگر کبھی ایسا ہو تو تم فلا تقعدوا معهم, ان کے ساتھ مت بیٹھو اور وہاں سے اٹھ جاؤ. آیت 141 میں منافقین کی مفاد پرستی کا تذکرہ ہے. یعنی منافق کسی کے ساتھ مخلص نہیں ہوتا. وہ کہتے ہیں نا تیل دیکھو تیل کی دھار دیکھو, اچھا دیکھو اونٹ کس کروٹ بیٹھتا ہے. تو اللہ تعالیٰ نے کہا کہ ایسے لوگ دھوکے والے ہیں. بالکل پارے کے اینڈ پہ اتنی خوبصورت آیتیں ہیں کہ اگر ہم ان کو سمجھ جائیں اور اللہ سے دعا بھی کر دیں کہ اللہم انی اسألک, کیا کہ اللہ تعالیٰ میرے دل کو نفاق سے پاک کر دے, تخر قلبی من النفاق, تو انشاءاللہ بہت ہی فائدہ ہوگا. اللہ نے یہاں جو بتا دی منافق کی علامت کہ وہ دھوکے دیتا ہے, ان المنافقین یخادعون اللہ وهو خادعهم. علامتیں کیا ہیں ذرا اس کو نوٹ کرتے جائیے. وَإِذَا قَامُوا إِلَى الصَّلَاةِ قَامُوا كُسَالَى, نماز کے لیے سستی ہوتی ہے منافق کے دل میں, تساہل ہوتا ہے, اور اگر نماز پڑھتے بھی ہیں تو لوگوں کو دکھاوے کے لیے پڑھتے ہیں. ہم سب اپنی نمازوں کے آئینے میں خود کو دیکھیں. اور دوسری بہت بڑی چیز جس سے نفاق کا پودا لگتا ہے وہ کہے کہ مومنوں کے مقابلے میں, یعنی مومنوں کو چھوڑ کر غیر مومنوں کو دوست بنا لینا, اللہ نے اس سے بھی روک دیا. آج اب دیکھیے ہمارے بچوں کا ریلیجس گیدرنگز میں دل نہیں لگتا, کانسرٹس میں ان کو بٹھا دیں بڑے شوق سے بیٹھیں گے, تو اس سے دل میں نفاق آنے لگتا ہے. اور اللہ نے مقام دکھا دیا کہ منافقین جہنم کے سب سے نچلے گڑھے میں ہوں گے, ان المنافقین فی الدرک الاسفل. آپ دیکھیے اوپر جائیں تو درجہ ہوتا ہے, درجہ درجہ سٹیپس, اور نیچے جائیں تو درکا ہے. تو آگ ہمیشہ سب سے نیچے ہوتی ہے, تنور میں آگ نیچے ہوگی. منافقین کے لیے اللہ نے یہاں ایک پیغام دیا کہ تمہیں تو کفار سے بھی نیچے کے درجے میں ڈالا جائے گا, اور سب سے آخری درجہ جو جہنم کا اس کا نام ہے ہاویہ. امہ خاویہ، ہوا سے خواہش پرستی والے لوگ اس میں جائیں گے، اللہ تعالیٰ سب کو بچا لے۔ ہاں بچنا چاہتے ہو، اِلَّا الَّذِينَ تَابُوا وَأَصْلَحُوا وَاعْتَصَمُوا بِاللَّهِ وَأَخْلَصُوا دِينَهُمْ لِلَّهِ۔ چار سٹیپس ہیں اس میں، نفاق سے بچنے کے چار طریقے ہیں۔ سب سے پہلے دیکھیے توبہ، اگر اصلاح اخلاص اور عمل کے ساتھ ہو تو ایسی توبہ تو منافق کو بھی مومن بنا دیتی ہے۔ تو چار کام کر لیں گے، اللہ تعالیٰ بچا لے گا، توبہ، اصلاح اور واعتصموا باللہ، اللہ کو محکم پکڑ لو، یعنی اللہ کی کتاب کو تھام لو، اور اخلصوا دینہم للہ، اپنے اندر اخلاص لے آؤ۔ اللہ تعالیٰ سے دعا کرتے ہیں کہ وہ ہمیں اور ہماری نسلوں کو ہر لحاظ سے نفاق سے بچائے۔ نفاق ایک ایسا کیڑا ہے جو گھن کی طرح ساری چیزوں کو کھا جاتا ہے، اور اسی طرح سے دیمک ہے، کیا آہستہ آہستہ ہمارے ایمان کو ختم کر دیتی ہے۔ اللہ تعالیٰ آپ سے مجھ سے راضی ہو۔ سبحان ربک رب العزت عما یصفون، والسلام علی المرسلین، والحمد للہ رب العالمین۔ جزاکم اللہ خیر و احسن الجزاء، اللہ تعالیٰ آپ سب سے راضی ہو جائے۔